قرآن کو پڑھنا ہے، قرآن سنانا ہے، ہم اس کے محافظ ہیں، ہم اس کے محافظ ہیں، دنیا کو بتانا ہے۔
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، الحمد للہ رب العالمین، والصلاۃ والسلام على سید الانبیاء والمرسلین وعلى اہل بیتہ الطیبین الطاہرین وصحبہ المنتجبین۔ ایک بار پھر صلوات پڑھے محمد و آل محمد۔ خالق کائنات کا شکر ہے کہ اس نے ایک بار پھر توفیق دی کہ ہم ان تلاوت، ترجمے اور مختصر تفسیر کے سلسلے کو آگے بڑھا سکیں۔ آپ کو یاد ہوگا کہ ہم نے 26ویں پارے میں سورہ محمد نے تمام کر لی تھی، اور آج انشاءاللہ ہم سورۃ الفتح کی تلاوت، ترجمے اور تفسیر سے ان دروس کا آغاز کریں گے۔ قرآن کریم کا 26ویں جز سپارہ، اور اس میں سورۃ الفتح۔ فتح کا معنی واضح، کامیابی، بنیادی معنی اس کا ہوتا ہے کسی چیز کو کھولنا، اور کسی چیز پر فتح حاصل ہو جانا، یعنی گویا پہلے اس کا دروازہ ہم پر بند تھا، اب وہ کھل گیا اور وہ ہمارے استعمال میں ہے اور زیر اختیار ہے۔ فتح سے مراد فتح مکہ ہے یا کچھ اور ہے؟ اس سورہ مبارکہ سے اور اس کے بارے میں جو روایات آئی ہیں، بعض صحابہ جو معتبر صحابہ تھے ان سے جو روایات آئی ہیں وہ یہ کہ وہ کہا کرتے تھے، اور خود یہ آیات بھی بتا دیں گی، اسی بات کی تائید کریں گی، کہ وہ فرمایا کرتے تھے کہ لوگ سمجھتے ہیں کہ فتح مکہ فتح ہے، جبکہ ہم حدیبیہ میں جو صلح ہوئی تھی اس کو فتح سمجھتے ہیں، اور اس کا سبب بھی یہی تھا کہ یہ اس حدیبیہ کے معاہدے کے بعد جب رسول اللہ واپس عمرہ کیے بغیر، اسی صلح کی شرائط کے مطابق ایک شرط یہ تھی، عمرہ کیے بغیر جب واپس جا رہے تھے تو راستے میں یہ سورہ مبارکہ نازل ہوئی تھی۔ مسلمان صحابہ کرام جو رسول اللہ کے ساتھ تھے بہت ہی زیادہ تکلیف کی حالت میں تھے کہ ہم عمرہ کرنے کے لیے آئے تھے، ہمیں عمرہ نہیں کرنے دیا گیا، اور اتنی شدید شرائط کے ساتھ، سخت شرائط کے ساتھ صلح کرنی پڑی ہے، گویا کہ سمجھ رہے تھے ہمیں شکست ہو گئی اور کافر جیت گئے۔ یہ دلی کیفیت لے کر واپس سفر میں تھے۔ اسی سفر کے دوران ایک مقام پر یہ سورہ مبارکہ فتح نازل ہوتی ہے، اور اس کا آغاز یہاں سے ہوتا ہے، بسم اللہ الرحمن الرحیم، انا فتحنا لک فتحا مبینا، کہ یقیناً اے رسول ہم نے آپ کو روشن فتح عطا کر دی۔ اب یہ قرآن مجید کی ان موارد میں سے ایک مورد ہے کہ جب ظاہر میں بالکل برعکس لگ رہا تھا، اور لگ رہا تھا کہ ہار گئے، اور قرآن نے پوری قاطعیت سے فرمایا کہ تم جیت گئے۔ اور اس فتح، صلح حدیبیہ کے 2 سال کے اندر اندر اتنے لوگ مسلمان ہوئے کہ گزشتہ 19 سالوں میں نہیں ہوئے تھے۔ 19 سال کی محنت میں جتنے لوگ اسلام جنہوں نے قبول کیا تھا، اس سے زیادہ تعداد میں لوگ اس صلح کے نتیجے میں 2 سالوں میں مسلمان ہوئے۔ تو اللہ نے اس صلح کو، جس کو مسلمان اپنی شکست سمجھ رہے تھے ظاہری طور پر، اس کو اللہ تبارک و تعالی نے فتح قرار دیا، اور فتح بھی ایسی نہیں کہ چھپی ہوئی، فرمایا فتحا مبینا، مبین کہتے ہیں بالکل روشن اور واضح، جس میں کوئی تردد کوئی شک ہی نہیں ہے کہ یہ فتح ہم نے عطا کر دی. اس میں نے کچھ نکات نوٹ کیے کہ وہ بہت ضروری ہیں اس پوری سورہ مبارکہ کو سمجھنے کے لیے. پھر آسان ہو جائے گا اس کی آیات کو سمجھنا کہ جب ہمیں اس پورا یہ پچھلا واقعہ جو ہے رسول اللہ کا جانا اور پھر وہاں پہ سلو کس طرح ہوئی اور کیا شرائط تھی اور پھر جب واپس آ رہے تھے جب یہ سورہ مبارکہ نازل ہوئی تو وہ پس منظر اگر پتہ ہو تو پھر اس سورہ مبارکہ کی آیات کو سمجھنا بہت ہی آسان ہو جاتا ہے. اور بہت ہی قرآن مجید کی سبھی آیات ایمان افروز ہیں, لیکن یہ وہ واقعات ہیں. یہ ظاہر ہے مدنی سورہ ہے, مدنی سورہ سے مراد یہ کہ ہجرت کے بعد اور چھٹی ہجری کا یہ تقریباً واقعہ ہے. تو انسان کے لیے ایمان افروز ہے کہ جب مومنین اللہ کے حکم کی اطاعت میں ظاہری حالات کو دیکھے بغیر چل پڑے, ظاہری حالات کہہ رہے ہوں کہ موت ہی موت ہے اور بندہ اس لیے چل پڑے کہ کیونکہ اللہ نے فرمایا ہے, اللہ کے رسول کی زبان سے سنا ہے, لہذا موت ہے یا زندگی ہے جانا ہے, تو پھر اللہ کیا کرتا ہے, خدا بند عالم اس کے نتیجے میں کیا چیزیں عطا فرماتا ہے. فتح مبین سے مراد جیسا میں نے عرض کیا صلح حدیبیہ ہے. 6 ہجری میں یعنی ہجرت کے 6ویں سال, 1 سال پہلے 5ویں سال میں شوال کے مہینے میں جنگ احزاب ہوئی تھی جس میں مکہ کے مشرک اپنے سارے اتحادیوں کو لے کر مدینہ پر حملہ آور ہوئے اور وہ اس کا خلاصہ آپ کو پتہ ہے. بالآخر کامیابی حاصل کیے بغیر ان کو واپس جانا پڑا. رسول اللہ 6 ہجری میں خواب دیکھتے ہیں اور خواب میں رسول اللہ نے دیکھا کہ صحابہ کرام کے ساتھ وہ مکہ کی طرف سفر کر رہے ہیں اور بیت اللہ کا طواف کر رہے ہیں. اس خواب کے بعد رسول اللہ نے اعلان کیا کہ ہم نے عمرے کے لیے جانا ہے. یہ اتنا عجیب اور سخت اعلان تھا کہ سب پریشان ہو گئے. کیوں؟ اس لیے کہ جدھر جانا ہے ان سے تو جنگ ہے, ادھر مکہ میں رہنے والوں کے ساتھ قریش کے ساتھ جنگ ہے, وہ پرانی جنگیں بھی نہیں بھولے, ابھی احزاب میں ناکامی ہوئی ہے اور اسلام مسلمانوں کی جان کے درپے ہیں, اور جانا بھی صرف ایک ایک تلوار بدن کے ساتھ لگا کر یہ سفر کرنا ہے, کوئی جنگی سامان ساتھ نہیں لینا, کچھ بھی ساتھ نہیں ہونا. تو یہ اعلان جو تھا رسول اللہ کا, یہ شدید پریشانی کا سبب بن گیا مسلمانوں کے لیے. 1400 صحابہ کے ساتھ رسول اللہ مدینہ سے نکلتے ہیں ذی‌قعدہ, جو ذی الحجہ سے پہلا مہینہ ہے, اس کے آغاز میں عمرے کے لیے مکہ روانہ ہوتے ہیں. حالات بہت ناسازگار ہیں, ایک تلوار ساتھ رکھی ہے قربانی کے لیے, جو خانہ کعبہ کو جس کو حدی کہا جاتا ہے قربانی دی جاتی ہے, 70 اونٹ ساتھ لیے ذو الحلیفہ جہاں مسجد شجرہ ہے, مدینہ سے نکل کر اب مدینہ کا حصہ ہی بن گئی تقریباً, وہاں سے رسول اللہ نے احرام باندھا ان سب کے ساتھ اور سفر پہ روانہ ہوا. جو منافق تھے جیسے آگے آیتوں میں آ جائے گا, انہوں نے کہا کہ ہم نے تو جانا ہی نہیں, یہ تو جا رہے ہیں سیدھا موت کے منہ میں, خودکشی کر رہے ہیں. یہ اچھا رسول ہے اور یہ اچھا اللہ ہے کہ جو سیدھا سیدھا موت کے منہ میں جھونک رہا ہے مسلمانوں کو, لہٰذا ہم نے تو جانا ہی نہیں. یہ رک گئے. 1400 آپ یوں سمجھیں کہ ایسے افراد ساتھ تھے کہ جن کو اس وقت کے حالات کے مطابق انہیں پتا تھا کہ ہم موت کے منہ میں جا رہے ہیں. اب جب یہ خبر ارد گرد کے علاقوں میں پھیلی, مکہ بھی پہنچ گئی, قریش مکہ مشکل میں پڑ گئے. اگر ان کو مکہ میں داخل ہونے سے روکیں تو بھی مشکل, اگر مکہ میں داخل ہونے سے نہ روکیں تو بھی مشکل. اگر یہ روکتے ہیں مسلمانوں کو تو وہ بالکل جو قواعد و ضوابط تھے اس سے پہلے زیارت بیت اللہ کے, उन कवायद का लिहाज करके आ रहे थे। एक तलवार साथ लाना सबके लिए इजाज़त थी उसकी, जो भी आता था बैतुल्लाह की ज़ियारत करने के लिए एक तलवार वो साथ ला सकता था, एहराम बांध के मसलन जब ये लोग आते थे। अगर इनको रोकते और कहते हमने तुम्हें दाखिल नहीं होने देना, तो बाकी सारे अरब में ये एक तहरीक कुरैश के खिलाफ खड़ी हो जाती कि तुम खाना काबा के मुतवल्ली हो लेकिन मालिक तो नहीं हो। आज तुम इनको रोक रहे हो और कल तुम किसी और को भी रोक दोगे बैतुल्लाह की ज़ियारत करने से, जबकि बैतुल्लाह सब कहे ठीक है तुम मुतवल्ली हो, लेकिन इन्होंने क्या कसूर किया कि तुम इनको रोक रहे हो। ये मुश्किल थी कि बाकी अरब के लोग अगर ये कुरैश मुसलमानों को रोकेंगे बैतुल्लाह आने से, तो बाकी अरब के लोग उनके खिलाफ हो जाएंगे कि तुमने क्यों रोका, बैतुल्लाह तो सबके लिए इजाजत है ज़ियारत करने की। और अगर ना रोके मुसलमानों को तो उनकी अपनी नाक कटती थी कि इनको हरा भी नहीं सके, मार भी नहीं सके, और अब वो मुसलमान वही मुसलमान है जो मक्का में घुस आए हैं और ये उन्हें कुछ कह रहे नहीं है, उधर से भी मसला बनता था, और अगर घुसने दें मक्का में तब भी इनकी नाक कटती थी। अब इन्होंने आपस में मुज़ाकरात किए, मुज़ाकरात करते करते जैसे आगे आयात में आ जाएगा, इनकी इनका वो जो तअस्सुब था जाहिलियत का और कबायली तअस्सुब और अपने गलत नज़रियात का तअस्सुब, उसकी बिना पर इन्होंने मुसलमानों को मक्का में नहीं घुसने दिया और हुदैबिया के मकाम तक। इस सफ़र के दौरान इन्होंने मुख्तलिफ तरीके से प्लान बनाए कि किसी बहाने से रास्ते में कोई लड़ाई हो जाए मुसलमानों के साथ और उस लड़ाई को बहाना बना के फिर हम इनको मक्का में ना घुसने दें। तो इन्होंने खालिद इब्ने वलीद के, उस वक्त इस्लाम कबूल नहीं किया हुआ था खालिद इब्ने वलीद ने, खालिद इब्ने वलीद को 200 सवार देकर रवाना किया और कहा कि रास्ते में किसी बहाने से इनसे लड़ाई कर दो, इनसे लड़ पड़ो ताकि हमें भी बहाना मिल जाए और ये लोग मक्का ना आ सके। मुसलमानों का मक्का में दाखिल हो जाना भी उनके लिए शिकस्त के बराबर था, कुरैश के लिए बेइज्जती थी उनकी बहुत। तो रसूलुल्लाह को भी इत्तला मिल गई, रसूलुल्लाह ने भी अपने जासूस भेजे हुए थे, वो भी इत्तला ला के रसूल पाक को देते थे, और उन्होंने इत्तला दी अल्लाह के नबी को कि आगे से खालिद बिन वलीद 200 सवारों के साथ इसीलिए आ रहा ताकि आपसे जंग, किसी बहाने से जंग शुरू करे और फिर मसला ख़राब हो जाए। तो अल्लाह के नबी ने रूट बदल दिया और एक बहुत ही मुश्किल रूट से होते हुए हुदैबिया तक पहुँच गए। हुदैबिया में क़याम किया, पड़ाव किया और वहाँ पर मुज़ाकरात का सिलसिला शुरू हुआ। मुख्तलिफ़ लोग कुरैश ने भेजे मुज़ाकरात के लिए, मुख्तलिफ़ चालें चल रहे थे। वो एक शख्स है जिसका नाम है उरवा इब्ने मसऊद सकफ़ी। एक शख्स ये है कि जो आया रसूलुल्लाह से मुज़ाकरात के लिए और समझाने की कोशिश की, बड़ा सयाना बनकर, और आपका फ़ायदा यूँ है तो यूँ नहीं है, लेकिन अल्लाह के नबी ने फरमाया कि हम तो लड़ने नहीं आए, तुम देख रहे हो। अब इसने वहाँ पर जो हालात देखे मुसलमानों के, ये वापस गया कुरैश के पास और कुरैश से जाकर कहता है कि मैंने कैसर और कसरा के दरबार भी देखे हैं, मैंने बड़े बड़े बादशाहों के हालात देखे हैं, लेकिन जितने ये लोग मोहम्मद के आशिक हैं, ये जो साथ आए हैं 1400 बंदा, ये जितने उसके आशिक हैं, मैंने ये इश्क किसी बादशाह का नहीं देखा उसकी आवाम में। और फिर उसने मिसाल दी कि ये उसके इतने आशिक हैं कि जब वो वजू करता है तो एक कतरा भी जमीन पर नहीं गिरने देते, उसको उठा लेते हैं, अपने जिस्मों पे मलते हैं, अपने लिबास पे मलते हैं। इनसे जंग करना तुम्हारे लिए मसलियत नहीं देख रहा, ये जाकर उसने बयान दिया और वो कुरैश और जरा मुतरद्दिद हो गए। उसके बाद जो फाइनल इनकी तरफ से वफद आया मुज़ाकरात के लिए, उसका लीडर था सुहेल इब्ने अमर। सुहेल इब्ने अमर आया, मुज़ाकरात हुए, और वो जो शरायत है मैं आपकी खिदमत में अर्ज करता हूँ, सख्त तरीन शरायत में रसूलुल्लाह ने सुलह करना कबूल कर ली। पहली शर्त क्या थी? 10 साल तक दोनों फरीक, कुरैश मक्का और मुसलमान, یہ دونوں فریق نہ اعلانیہ نہ خفیہ ایک دوسرے کے خلاف کوئی جنگی کاروائی نہیں کریں گے، کوئی حملہ نہیں کریں گے، ایک دوسرے کو نقصان نہیں پہنچائیں گے۔ 10 سال کے لیے جنگ بند۔ 2، جو بہت زیادہ مسلمانوں کے لیے، رسول اللہ کے ساتھیوں کے لیے، جس کو ہضم کرنا مشکل ہو رہا تھا، اور آپ اپنے آپ کو تصور کریں وہاں پر کہ یہ کتنا مشکل تھا۔ ایک دوسری شرط یہ تھی کہ اگر مکہ سے کوئی شخص مسلمان ہو کر بھاگ کر مدینہ جاتا ہے تو رسول اللہ پابند ہوں گے اسے قریش کو واپس کرنے کے، لیکن اگر مدینہ سے کوئی شخص واپس کافر ہو کر قریش کے پاس آ جاتا ہے تو قریش پابند نہیں ہوں گے۔ اب یہ سمجھ نہیں آ رہا تھا کہ وہ کوئی ظلم و ستم کا مارا اسلام قبول کر کے آپ کے پاس آئے، ہم واپس کر دیں گے دوبارہ کہ اس کو مارے یہ لوگ، اور دوسری طرف سے اگر وہاں سے کوئی آ جائے تو ہمیں واپس نہیں ملے گا۔ تو یہ شرط بھی اس نے مسلمانوں کو بہت زیادہ اضطراب کی کیفیت سے دوچار کیا ہوا تھا۔ دیگر قبائل جو ہیں اس سرزمین کے، وہ دونوں میں سے جس سے چاہیں اس کے اتحادی بن سکتے ہیں۔ اگر کوئی چاہے قریش مکہ کا اتحادی بننا وہ بن سکتا ہے، اگر کوئی چاہے رسول اللہ کا اتحادی بننا تو وہ اتحادی بن سکتا ہے، اور اتحادیوں کا حکم بھی وہی ہوگا جو خود اس فریق کا حکم ہے، جنگ بندی کے معاملے میں، دوسرے معاملات میں۔ اس کے بعد چوتھا، اور یہ والی بھی بہت ہی سخت لگ رہی تھی مسلمانوں کو، جس کے بارے میں عرض کروں گا کہ بعد میں رسول اللہ پر یعنی ذرا سخت جملے بھی بولے۔ چوتھی شرط یہ تھی کہ اس سال مسلمان عمرہ نہیں کریں گے، مکہ میں داخل نہیں ہوں گے، واپس چلے جائیں گے، آئندہ سال آئیں گے، 3 دن قریش مکہ کو ان کے لیے خالی کر دیں گے تاکہ آپس میں کوئی لڑائی جھگڑا، ظاہر بات ہے دشمنیاں تھی، ایک دوسرے کے آمنے سامنے ہو کر کوئی کسی بات پہ لڑائی نہ ہو جائے۔ قریش مکہ کو خالی کر دیں گے اور 3 دن رسول اللہ اور ان کے ساتھی یہاں پر عمرہ وغیرہ جو مراسم ہیں، مثلا جو عبادات ہیں، وہ ادا کریں گے، لیکن اس سال واپس جائیں گے۔ یہ شرط بھی لگ رہا تھا مسلمانوں کو، ہمارے ہاتھ پہلے تو کچھ آیا ہی نہیں، اتنا دور سے ہم نے سفر کیا، اور ظاہر بات ہے جو آیا بھی جان پہ کھیل کرو۔ جب یہ شرائط لکھی گئیں تو جو کتب اہل سنت میں بھی ملتا ہے کہ جو خلیفہ ثانی تھے وہ آئے اور رسول اللہ کے پاس، اور خود کہتے تھے بعد میں کہ میں نے جب سے اسلام قبول کیا تھا اس کے بعد سے لے کر اس کے بعد کبھی مجھے ایمان میں، اپنے ایمان میں شک کا گزر نہیں ہوا میرے، جتنا صلح حدیبیہ کے دن مجھے اپنے ایمان میں شک محسوس ہوا تھا۔ اور یہ گئے رسول اللہ کے پاس اور جا کر کہتے ہیں کہ آپ اللہ کے نبی ہیں یا نہیں ہیں، تو رسول پاک نے فرمایا کہ میں اللہ کا نبی ہوں۔ پھر انہوں نے کہا کہ آپ نے نہیں کہا تھا ہم طواف کریں گے، تو اللہ کے نبی نے فرمایا تھا میں نے یہی کہا تھا کہ میں نے خواب دیکھا کہ ہم طواف کریں گے، لیکن میں نے یہ صراحت تمہیں نہیں کی تھی کہ اسی سال طواف کریں گے، ہم طواف کریں گے لیکن اسی سال طواف کریں گے، یہ میں نے نہیں کہا تھا۔ تو پھر بھی ان کو یعنی اطمینان نہیں ہوا، پھر یہ حضرت ابو بکر کے پاس گئے اور ان سے جا کے سوال کیا کہ یہ اللہ کے نبی ہیں بھی یا نہیں ہیں، اور انہی سوالات کی تکرار کی، اور حضرت ابو بکر نے بھی ان کو وہی والے جوابات دیے۔ تو خیر پریشانی بہت زیادہ تھی اس صلح کے بعد۔ اب یہ پریشانی ابھی جاری تھی کہ جلتی پر، جو اردو میں ہم کہتے ہیں جلتی پر تیل کا کام، ایک اور حادثہ پیش آ گیا۔ اور یہ بھی آپ تصور کریں کہ میں اس کو جب مطالعہ کر رہا تھا تو خود ایک عجیب سی کیفیت طاری ہو رہی تھی کہ بندہ اپنے آپ کو فرض کرے اس جگہ پر۔ ہوا یہ کہ یہی سہیل ابن عمر جو قریش کے کافروں کے وفد کا سربراہ تھا، جو شرائط لکھ رہا تھا، ابھی شرائط لکھی جا رہی طے ہو گئی تھی तय हो गई थी लेकिन अभी बाकायदा दस्तखत वगैरह उस तरह नहीं हुए थे। इसी सुहैल इब्ने अमर का बेटा जिसका नाम अबू जंदल था, वो उसने इस्लाम कबूल कर लिया हुआ था और उसको इन्होंने जंजीरों में जकड़ा हुआ था, बेड़ियों में जकड़ा हुआ था। वो किसी तरह बेड़ियों समेत, बेड़ियों में जकड़ा हुआ, मार खाया हुआ, वो भागकर उसी जगह पर हुदैबिया में आ गया। अब आप अंदाजा लगाएं कि कैफियत क्या होगी। रसूलुल्लाह शरायत तय कर चुके, जो मुज़ाकरात का हेड है काफिरों की तरफ से उसका बेटा है अबू जंदल, और इस अब्बा ने उसको अपने साथियों के साथ मिलके बेड़ियों संजीरों से कैदी बनाया हुआ और उसको मारते हैं, और वो किसी तरह भागकर, उसे भी पता चल गया होगा कि मुसलमान आए हुए हैं, तो वो भागकर पहुंचा उस वक्त जब ये शरायत तय हो चुकी थी। तो वो रसूलुल्लाह के पास आकर कहता है, मुसलमानों के पास आकर कहता है कि मैं बड़ी मुश्किल से जान बचा कर आया हूं और मुझे आप जो है ना अपने साथ रख लें। वो उसका बाप सुहेल इब्ने अमर कहता है कि रसूल पाक से कहता है कि आप तय कर चुके हैं कि बंदा अगर कोई भाग कर हमारी तरफ से आएगा वापस करेंगे। अब मुसलमान एक दफ़ा वो हो गए कि इसको कैसे वापस करें, मजलूम है, इसको मारा हुआ फलान। तो रसूल पाक ने फरमाया कि वापस कर दो। अबू जंदल से कहा कि हम आपको साथ लेकर नहीं जा सकते। अब ना उम्रे के लिए इजाज़त मिल रही है, ना शरायत अपने साजगार कोई लग रही है, तो सबको जैसे सांप सूंघ गया। उधर से थे भी रसूलुल्लाह। अब जब ये सब हो गया तो अल्लाह के नबी ने फरमाया कि हाँ भाई यहीं पे कुर्बानियां करो और यहीं पे सर अपने मुंडवाओ। सब चुप करके बैठे हुए थे। तो अल्लाह के रसूल ने ये मंजर देखा तो फिर जो रिवायात में इसकी बारे में बयान किया गया, तो अल्लाह के नबी ने खुद अपनी कुर्बानी को ज़िबह किया और अपना सर मुंडवाया और फिर बिलाखिर ये सिलसिला शुरू हुआ और बाकी मुसलमानों ने भी ये काम कर लिया। अब यहाँ से वापस चले, एक दफ़ा सलवात पढ़िए मोहम्मद व आले मोहम्मद। यहाँ से जब वापस चले तो सब बहुत परेशान थे कि ये हमारे साथ क्या होगा। इस कैफियत में अल्लाह तबारक व तआला ने ये सूरह मुबारक फतह नाजिल की, और रसूलुल्लाह ने ये सूरत जब नाजिल हुई तो इसकी तिलावत करके मुसलमानों को खुशखबरी सुनाई, और फिर हज़रत उमर को स्पेशली बुलाकर ये सूरत सुनाई कि अल्लाह तबारक व तआला ने हमें इसमें फतह की खुशखबरी सुनाई। ये कुतुब अहल सुन्नत ही के बयान के मुताबिक। अब फतह क्या थी, आप तवज्जो को, रिजल्ट्स क्या थे उस वक्त, ये रिजल्ट बिल्कुल नजर नहीं आ रहे, सिर्फ शिकस्त और कुरैश की फतह समझी जा रही थी, मुसलमानों की शिकस्त समझी जा रही थी। नतीजे क्या निकले इस सुलह के, सबसे पहला नतीजा, इससे पहले मुसलमानों को बाकी अरब एक बागी ग्रुप समझते थे कि जो अपने लोगों से, अपनी हुकूमत से बागी हो गए। इस सुलह में उनको, मुसलमान रियासत को एक बाकायदा रियासत के तौर पर कबूल कर लिया गया, क्योंकि दो फरीक, जैसे कुरैश एक फरीक है, दूसरा फरीक भी है, और ये मुज़ाकरा तभी होते हैं जब उस फरीक को एक रियासत के तौर पर तस्लीम कर लिया जाए। ये रियासत तस्लीम कर ली गई, मुसलमानों का बैतुल्ला की ज़्यारत करने का हक तस्लीम करके ये मान लिया गया कि इस्लाम भी दीन है। चूँकि पहले कहते थे ये मुशरिक और काफिर कहते थे ये लोग बेदीन हैं, हम तो दीनदार हैं जो ज़्यारत वगैरह करते हैं, इन्होंने अपना दीन छोड़कर बेदीन हो गए। तो चूंकि बैतुल्ला की ज़्यारत का हक तस्लीम कर लिया गया, लिहाजा इस्लाम को भी एक दीन के तौर पर इन लोगों ने कबूल कर लिया कि ये भी एक दीन यानी आइन है बाकायदा इस हिजाज की सरजमीन का। और वो जो प्रोपोगंडा था मुसलमानों के खिलाफ कि ये बागी है और बेदीन है, उस प्रोपोगंडा ख़त्म हो गया। और मैंने अर्ज किया कि एक फ़ायदा ये हुआ कि पहले 19 सालों में इतने लोग मुसलमान नहीं हुए थे जितने इन दो सालों के दरमियान मुसलमान हुए। और जब सुलह हुदैबिया के लिए आए थे रसूलुल्लाह तो कितने अफराद थे, 1400, और फकत तकरीबन बमुश्किल 2 से 3 साल के फासले में फतेह मक्का के लिए जब रसूलुल्लाह आते तो कितने का लश्कर था? कम से कम 10,000 का लश्कर जो था वो रसूलुल्लाह के साथ था। इसको जिसको शिकस्त समझ रहे थे, लेकिन अल्लाह का हुक्म बिलाखिरा मान लिया, अल्लाह के रसूल का हुक्म मान लिया, अगरचे नज़र नहीं आ रहा था, कुछ भी फ़ायदा नज़र नहीं आ रहा था, लेकिन अल्लाह के रसूल का हुक्म मान लिया। और अल्लाह तबारक व तआला ने कुछ ही अरसे में बिल्कुल ताकत का तवाज़ुन सरजमीन हिजाज पर बदल दिया, न फकत सरजमीन हिजाज पर बल्कि और बड़ी बड़ी सल्तनत। इसी सुलह हुदैबिया के तकरीबन चंद महीने, 4 से 5 महीने के अंदर, मुझे अभी एग्जैक्टली जहन में नहीं है, मैंने नोट किया था, 3 महीने, सिर्फ 3, सुलह हुदैबिया से सिर्फ 3 महीने के बाद खैबर फतह हो गया। बहुत बड़ी फतह थी। खैबर था नॉर्थ में जरा, और ये जो मक्का वाली साइड थी ये जनूब, जनूब से इत्मीनान हो गया, यहां से दुश्मन नहीं आएगा, सुलह हो गई इधर। अब तवज्जो जब खैबर के यहूदियों की तरफ की, खैबर भी फतह हो गया, फदक और दीगर जो दूर तक यहूदी कबायल और बस्तियां थी, जो थ्रेट जिनकी मुसलमानों को बाकी रहती थी और जिन्होंने बहुत सारी खयानतें की हुई थी, ये सारी की सारी बस्तियां मुसलमानों के कंट्रोल में आ गई, फतह हो गई, और बहुत सारा माल गनीमत दुनियावी एतबार से भी मुसलमानों के हाथ लगा, जिससे इस्लाम की ताकत बहुत बढ़ गई, यानी चंद ही महीनों में। अच्छा, उसके बाद हुआ क्या कि रसूलुल्लाह के भेजे हुए मुबल्लिगीन साहबा ये पूरे हिजाज में फैल गए और इन्होंने तबलीग का काम शुरू किया। देखिए, रसूलुल्लाह को पता था कुरैश की मंतिक क्या थी कुरान के बारे में। कुरैश कहते थे कि ये कुरान जब भी पढ़ा जाए इसको न सुना करो और न किसी को सुनने दिया करो, शोर मचा दिया करो, तब तुम गालिब आओगे, क्योंकि उनको पता था ये बात बहुत ताकतवर है, लोगों को अपील करती है, ये मोहकम है। और रसूलुल्लाह ने ये सुलह करके मोहलत ली 10 साल की कि 10 साल में बात करने का मौका मिल जाएगा। रसूलुल्लाह को मालूम था कि 10 साल तो क्या, उससे पहले ही ये कुरैश की जो इन्होंने दीन बनाया हुआ और इनकी जो बेहुदा दलाइल पर और शिर्क पर इनका दीन कायम है, अगर सिर्फ बात सुनाने का मौका मिल जाए तो ये सारा का सारा दीन इस्लाम को अल्लाह ताला गलबा दे देगा। और वही हुआ कि जब अल्लाह के नबी ने अपने मुबल्लिगीन को भेजा तो धड़ाधड़ लोगों ने इस्लाम कबूल करना शुरू किया और कुछ ही अरसे में मक्का फतह हो जाता है, पूरा का पूरा मक्का फतह हो जाता है। यहाँ पर एक बात मैं करना चाहूँगा, अगरचे मेरा ताल्लुक याद रखिएगा कि किसी भी सियासी और उस पार्टी से नहीं है, लेकिन एक बात मैं ज़रूर यहाँ पे करना चाहता हूँ कि इंसान ये देखे कि जिसको अपना रहनुमा करार दिया, उसने लीडर करार दिया, वो ईमानदार है या ईमानदार नहीं है। ठीक है, पहले भी बात कर चुका हूँ, लेकिन यहाँ पर ये आपने पाकिस्तान में एक टर्म सुनी होगी, यू टर्न लेने की। सुलह हुदैबिया जाहिरी तौर पर बहुत बड़ा यू टर्न था, इतना सख्त यू टर्न था कि मैंने आपको बता दिया क्या हुआ दोस्तों। ये मैं इसलिए नहीं कह रहा कि मसलन कोई इमरान खान की सपोर्ट में कोई बात करने लगे जो किसी के खिलाफ, एक कुल्ली जो कुरान मजीद बात बताता है उसूल, वो कहना चाह रहा हूं कि या तो इंसान या तो किसी को अपना लीडर मुंतखब ही ना करे, और अगर किया है, ये जो आजकल के लीडर है ये तो खाक के पा भी नहीं बनते उन लीडर्स की के जो गोया के अल्लाह के मुंतखब करदा थे। सुलह हुदैबिया में, हुदैबिया के मैदान में शदीद तरीन टेंशन के बावजूद बात रसूलुल्लाह की मान ली गई, खुदा ने क्या नतीजा दिया? इसी रसूल का जानशीन हजरत अली है, मैदान सफीन में जिन्होंने उनकी बैत की है नहीं माना, मैदान जंग में मौला ने फरमाया ये धोखा दिया जा रहा है, ये कुरान के हुक्म के खिलाफ काम हो रहा है, इस कुरान का एहतराम नहीं करो, सख्त था, कुछ लोगों ने नहीं मानी। नहीं मानी, नतीजा आज तक मुसलमान कौम भुगत रही है, बल्कि सारी इंसानियत भुगत रही है। ये कोई कंपैरिजन नहीं है, याद रखिएगा, ये कोई कंपैरिजन नहीं है, ना हो सकता है। लेकिन बात यह कि जब इंसान एक लीडर, इन लोगों ने मौला अली की बैत की थी, और बैत का मतलब क्या होता है, आपकी इताअत करेंगे, ऐन मैदान जंग में पुश्त में खंजर घोपा, जो बाद में तारीख ने बताया कि वो इस्लाम की पुश्त में खंजर घोपा गया था, और वो जिस जमात को रसूलुल्लाह ने बागी जमात कहा था, जिसके बारे में बुखारी में मौजूद है कि अम्मार को बागी गिरोह मारेगा, और वो बागी अम्मार को जहन्नम की तरफ बुलाते होंगे और अम्मार उनको जन्नत की तरफ बुलाता होगा, वो बागी गिरोह मुसल्लत हो गया उम्मत मुस्लिमा पर। तावील तो फिर शिया अपनी बातों की कर लेते हैं, अहले सुन्नत अपनी बातों की कर लेते हैं, लेकिन एक बात जो बिल्कुल वाज़े है, हजरत अली के साथ खयानत की उन लोगों ने जिन्होंने बैत की थी, नहीं माने। अगर मुसलमान हुदैबिया में अकड़ जाते, कहते हमने नहीं माननी, आपने गलत शरायत को सुलो कर रहे, हम नहीं मानते, तो फिर क्या होता। आप वो कहते ये कौन सा दीन है, एक बेचारा मार खा के आ रहा है और आप उसको वापस उनके हवाले कर रहे हो। तकलीफ में थे लेकिन रसूलुल्लाह की बात मान ली। इसी के जिम्मे में आपको अर्ज कर दूं कि कुछ टाइम लग रहा है, लेकिन ताकि आपको बैकग्राउंड पता हो, इंशाल्लाह ये इस मैंने अर्ज किया कि बाकी आयात को समझने में मुफीद रहेगा। और ये भी एक छोटी सी झलकी है कि ये जो इस्लाम को अल्लाह ने गलबा अता किया, इसके पीछे क्या क्या हुआ। ये मुज़ाकरात के दौरान हज़रत उस्मान को रसूलुल्लाह ने अपना सफ़ीर बनाकर भेजा मक्का में, मक्का वालों ने उनको पकड़ लिया और ख़बर उड़ा दी गई कि उस्मान को कत्ल कर दिया गया। जब ये खबर सुनी, ये सुलह की शरायत से पहले की बात, तय होने से पहले की बात, जब ये अफवाह उड़ गई कि उस्मान को कत्ल कर दिया गया, तो रसूलुल्लाह ने वहीं पर एक दरख्त था हुदैबिया में, उसके नीचे रसूलुल्लाह बैठ गए और ऐलान किया कि मुझसे बैत करो कि लड़ोगे चाहे मौत आ जाए, कुछ भी, यहां से भागोगे नहीं, या हम उस्मान का बदला लेंगे इनसे, कुरैश मक्का से जिन्होंने पकड़ा या मारा उनको, और यहां से जाना किसी ने नहीं है। तो सिवाय इक्का दुक्का आदमियों के इन 1400 अफराद ने रसूलुल्लाह के हाथ पर हाथ रख के बैत की और कहा कि मर जाएंगे, यहां से जाएंगे नहीं। इस बैत को कहते हैं बैत रिजवान। और ये बैत रिजवान क्यों कहते हैं, इसी सूरह फतह की एक आयत से मंसूब है कि जिसमें अल्लाह फरमाता है लकद रदियल्लाहु अनिल मुमिनीन इद युबायउनका तहत शजरा। ये लकद कसम के लिए होता है कि यकीनन यकीनन अल्लाह राजी हो गया मोमिनीन से जब वो दरख्त के नीचे आप पर, आपके हाथ पर बैत कर रहे थे। और दूसरी आयत में ये फरमाया कि जो लोग आपके साथ बैत कर रहे थे यकीनन वो अल्लाह के साथ बैत कर रहे थे और अल्लाह का हाथ उनके हाथों के ऊपर था, यानी खुदा की ताइद इस बैत के साथ शामिल थी, ना कि अल्लाह ताला का भी ऐसा ही हाथ होता है, अल्लाह ने ऊपर हाथ रख दिया था, मुराद यानी ताइद। जैसे हम भी अपनी जुबान में इस्तेमाल करते हैं कि इस बंदे के पीछे फलान का हाथ है, वो हाथ नहीं होता, यानी उसकी सपोर्ट है, उसकी ताइद है इसको। तो ये बैत रिजवान हुई। बैत रिजवान की कैफियत से काफिर मक्का वाले और घबराए और फिर मुज़ाकरात की शक्ल पैदा हुई, जिन मुज़ाकरात के नतीजे में इन शरायत पर ये सुलो नामा लिखा गया और रसूलुल्लाह इस सुलो के साथ करके वापस चले। एक और वाक्या पेश आया, जब मदीना चले गए, एक अबू बसीर वो मुसलमान हुए, जितनी शरायत सख्त लग रही थी बाद में सारी उलट हो गई, सारी की सारी मुसलमान कहते थे कि ये सारी हमारे फायदे में हुई थी। एक मुसलमान हुए मक्का में अबू बसीर, और वो कुरैश मक्का से भाग कर मदीना पहुंच गए, तो मक्का वालों ने अपने कुछ अफराद भेजे और कहा कि सुलह उदैबिया की शरायत के मुताबिक ये अबू बसीर को हमें वापस करें। अबू बसीर को रसूलुल्लाह ने वापस कर दिया। जब ये मक्का वाले उनको ले कर वापस आ रहे थे, वो रास्ते में भाग गए, भाग के वो बुहैरा अहमर, रेड सी, इसके इलाके में चले गए और इसके बाद ये रूटीन बन गई। जो भी मुसलमान मक्का से भागता था, चूंकि वाकयात पता लग जाते थे, वो बजाय मदीना जाने के, चूंकि उन्हें पता था रसूलुल्लाह तो अपने मुआहदे के खिलाफ नहीं करेंगे, वो बजाय मदीना जाने के वो इसी के पास, अबू बसीर के पास, तो ये 70 आदमी जमा हो गए। 70 आदमी जमा हो गए तो इन्होंने ये किया कि जिस रूट से कुरैश मक्का के तजारती काफले गुजरते थे, इन्होंने वहां पर वारदातें शुरू कर दी, उनके काफिलों पर छापे मारते थे। और इन्होंने इतना तंग किया कुरैश को कि कुरैश ने अपने बंदे भेजे रसूलुल्लाह के पास और उनसे कहा कि ये अबू बसीर और उसके ग्रुप को आप मदीना बुला लें, हम आपको आपसे वापस नहीं मांगते, हमारे काफिलों को आराम से वहां से गुजरने दें, इन्होंने बहुत यानी मुश्किल पैदा कर रखी है, हम आपसे वापस नहीं मांगेंगे, ये शर्त हम ख़त्म करते हैं, आप 70 बंदे को अपने पास ही संभाल कर मदीना में रखें ताकि हमारा काम ख़राब ना करें। तो फिर ये 70 बंदा जो है वहाँ से सारे के सारे मदीना आ गए और मुसलमानों के साथ शामिल हो गए। ये वाक़यात मरबूत हैं इस सूरह मुबारक के साथ कि जिसका मैं तर्जुमा इंशाअल्लाह ताला और मुख्तसर वज़ात के साथ आपकी खिदमत में अर्ज़ करता हूँ। सलावत पढ़िए मोहम्मद वाले। रहमान और रहीम अल्लाह के नाम से। ए रसूल, हमने आपको फतह दे दी, एक नुमाया फतह, रोशन फतह, ताकीद की। नाजिल कब हुई है? जब सब पर मायूसी छाई हुई है तकरीबन कि क्या हो गया हमारे साथ। अल्लाह क्या फरमा रहे हैं? हमने आपको ऐसी फतह दी है जो ढकी छुपी भी नहीं है, रोशन है, ताकि अल्लाह, अब जो इसका लफ्जी तर्जुमा है पहले मैं वो करता हूं, फिर उसके बाद इसकी मुराद आपको आपकी खिदमत में अर्ज करता हूं, ताकि अल्लाह आपके अगले पिछले गुनाहों को माफ कर दे, मगफरत कर दे और आप पर अपनी नेमत पूरी कर दे और आपको सीधे रास्ते की रहनुमाई फरमाए। यह इसका लफ्जी तर्जुमा है। ले यग़फ़िरा, ताकि अल्लाह मग़फ़िरत कर दे, लकल्लाहु, अल्लाह ताला आपके लिए, मा तक़द्दमा, जो गुजर चुका, मिन ज़म्बिका, ज़म्ब का जो माना आमतौर पर किया जाता है वो है गुनाह। इस आयत में क्या मुराद है? ताकि अल्लाह आपके गुनाह बख्श दे। आया रसूलुल्लाह के गुनाह थे? नहीं। ये लफ्ज़ ज़म्ब, इसका जो असली माना है लुगत में, बहुत सारे लफ्ज़ ऐसे होते हैं, याद रखिए, कि जिनका असल में एक ख़ास माना होता है, बाद में मुख्तलिफ तरीक़ों से इस्तेमाल होते हैं वो अल्फाज, ठीक है ना? जैसे कुफ्र है, कुफ्र का माना है जानबूझकर किसी बात का इनकार कर देना, ठीक है, लेकिन अब इस्तेमाल होता है, मसलन हर गैर मुस्लिम को काफिर कह दिया जाता है, चाहे उसे बात पता हो चाहे उसे बात ना पता हो, काफिर कह देते, ये इस्तेमाल है। ज़म्ब का भी जो असल माना है अरबी लुगत में, ज़नब कहते हैं दुम को, जो जानवर की दुम होती है। ज़म्ब इसी ज़नब से बना है लफ्ज़, और इसका मतलब होता है किसी काम के पीछे जो उसके असरात होते हैं, अच्छे या बुरे। जैसे दुम जानवर के पीछे पीछे आती है, इसी तरह कोई काम जब इंसान करता है तो अच्छे या बुरे उसके असरात भी उस काम के पीछे पीछे आते हैं। मसलन रसूलुल्लाह ने दीन इस्लाम की तबलीग शुरू की, ये अच्छा काम है या बुरा काम है? ये अच्छा काम है, लेकिन दुश्मन हो गए लोग, असरात उसके बुरे, साजिशें करने लगे, कत्ल के प्लान बनाने लगे, प्रोपेगेंडा करने लगे, तोहमतें लगाने लगे, जादूगर कहने लगे, मजनून कहने लगे, ये सारे असरात, बुरे असरात के जो दुश्मनों की तरफ से थे, किसके असरात और नताइज? रसूलुल्लाह की तहरीक के, जो कि तहरीक गुनाह नहीं है, लेकिन असरात उसके बुरे निकल रहे हैं दुश्मनों की तरफ से। अल्लाह फरमा रहा है यहां पर, अब आप दोनों आयतों के अंदर राबता देखिए कितना खूबसूरत है, कि ए रसूल, हमने आपको इतनी रोशन फतह दे दी है कि इस फतह के नतीजे में जितने भी आपकी तहरीक की वजह से आपको परेशानियां थी दुश्मनों की तरफ से, अल्लाह उन परेशानियों को दूर कर देगा आपसे। आपके दुश्मनों की ताकत अल्लाह खत्म कर देगा, आपके खिलाफ प्रोपेगेंडे को अल्लाह ताला खत्म करवा देगा। यानी ये जो चीजें नुकसान देह सामने आई हैं दुश्मनों की तरफ से और आपको तकलीफ देती हैं, आपके दोस्तों को जो अजियतें उठानी पड़ रही हैं, अल्लाह ये सारे बुरे असरात आपकी तहरीक के खुदावंद आलम गुज़श्ता भी और जो अगर ये फतह ना होती तो जो मजीद मुसीबतें बर्दाश्त करनी थी आने वाले, वो भी अल्लाह तबारक व ताला इस फतह के सदके में खत्म कर देगा। ये माना है, ये मगफरत का माना भी होता है, कमी बेशी दूर कर देना। मगफरत का माना माफी नहीं होता, मगफरत का भी जो असली माना है लुगत अरबी में वो है किसी चीज को इस तरह छुपा लेना कि उस पर कोई बुरी चीज असर अंदाज ना हो सके, और बुरे असरात छुपा कर बुरे असरात को जायल कर देना, जैसे टूटी हुई हड्डी को दोबारा जोड़ देना, जख्म हो गया दोबारा ठीक कर देना, ये मगफरत का माना है। तो अल्लाह तबारक व ताला इस फतह के सदके में, इस फतह ये ऐसी फतह है कि जिसके नतीजे में जो गुज़श्ता परेशानियां हैं आपकी, अल्लाह ताला उनको भी ख़त्म फरमाएगा, और अगर ये फतह ना होती तो जो आइंदा आनी थी अल्लाह ताला उस उन मुसीबतों को भी आपसे दूर कर देगा। ये ऐसी ज़बरदस्त फतह अल्लाह ने आपको अता फरमा दी। अब आप अंदाज़ा कीजिए जो मैं कह रहा हूँ, ये गैबी खबर है, क्योंकि जब ये सूरत उतरी है तब तो सब समझ रहे थे शिकस्त होगी, मुसलमान समझ रहे थे शिकस्त होगी, लेकिन अल्लाह ने फरमाया कि तुम्हें न सिर्फ ये कि फतह हो गई है बल्कि फतह भी ऐसी कि जो बड़ी रोशन वाज़ह, और चंद ही महीनों में उस फतह के रिज़ल्ट आना शुरू हो गए और इस्लाम ने इंतहाई सुरअत के साथ तरक्की का रास्ता तय करना शुरू कर दिया। और ताकि अपनी नेमत आप पर तमाम करे, वो इसी बहाना में है, यानी अब आप एक पूरा निज़ाम इस्लामी बनाने में कामयाब हो जाएंगे, अब आपकी रियासत तस्लीम कर ली जाएगी, आप एक बाकायदा, यानी सब आपको तस्लीम करने पर मजबूर हो जाएंगे। ये अल्लाह आप पर अपनी नेमत तमाम करेगा। व यहदिया का सिरात मुस्तकीमा, और ताकि अल्लाह इस फतह के जरिए ऐसे रास्ते पर चलाए जो कामयाबियों का रास्ता है। नहीं है कि रसूलुल्लाह सुलह उदैबिया से पहले गुमराह थे और अल्लाह ने कहा अब मैं आपको सिरात मुस्तकीम पर हिदायत करने लगूँ, ये कतन भी मुराद नहीं है। याद रखिएगा कि जब अल्फाज का माना किया जाता है ख़ास तौर पर रसूलुल्लाह के बारे में, और वो अल्फाज के जो अल्लाह के बारे में इस्तेमाल होते हैं, तो फिर अल्लाह तबारक व तआला की ज़ात को मद्देनज़र रखते हुए उसकी मुनासिबत से उसका माना लिया जाता है। जैसे सूरतुल दुहा में आया ववजदका दाल्लन फहदा, दाल आमतौर पर तर्जमा किया जाता है गुमराह, लेकिन आया अल्लाह ताला फरमा रहा है रसूल हमने आपको गुमराह पाया, नहीं हरगिज ये तर्जुमा नहीं है। सलवात पढ़िए मोहम्मद वाले मोहम्मद। इंतजार करें जारी रखें। तो वो भी सूरत दुहा में भी इंशाअल्लाह खुदा ने तौफीक दी, जब वहां पे पहुंचेंगे तो हम आपकी खिदमत में अर्ज कर देंगे कि वो अल्फाज के जिन, अब खुद ये जो दाल है इसके कई मानी है, आम तौर पर गुमराह तर्जमा किया जाता है, हमेशा गुमराह गुमशुदा चीज को भी उसको भी दाल्लाह कहते हैं, तो वो इंशाअल्लाह वहां पर हम तफसील से बयान करेंगे। इसी तरह जब कहा जाए कि रसूलुल्लाह के गुनाह, तो रसूलुल्लाह का गुनाह उस माने में गुनाह है ही कोई नहीं, लेकिन ज़म्ब का माना हमने आपकी खिदमत में अर्ज किया कि ज़म्ब दरअसल कहते किस चीज़ को, किसी भी काम के असर को, और ये जो गुनाह करते हैं अल्लाह की नाफरमानी इसको भी ज़म्ब इसीलिए कहा गया कि तुम ये कर तो रहे हो लेकिन याद रखो इसका नतीजा तुम्हारे पीछे पीछे आएगा। वो नतीजा इसका ना दुनिया में तुम्हारा पीछा, जो एक नतीजा गुनाह का दुनिया में है और एक नतीजा गुनाह का आखिरत में है जो अल्लाह ने मुकर्रर किया है, वो बगैर तौबा के अल्लाह तबारक व तआला तुम्हें वो नताइज तुम्हें इस गुनाह के सामना करना पड़ेगा। सलवात पढ़े मोहम्मद वाले मोहम्मद। ए रसूल हमने आपको फतह दी एक रोशन फतह, ताकि अल्लाह आपकी अगली पिछली यानी आपकी तहरीक की, आपके जो तहरीक थी आपका काम था इसकी अगली और पिछली खामियों को दूर फरमा दे और आप पर अपनी नेमत पूरी करे और आपको सीधे रास्ते की रहनुमाई फरमाए। ये सब इस सुलह के नतीजे में होने जा रहा है। یعنی اللہ اپنے نبی کو یہ خبر سنا رہا ہے یہاں پر، اور تاکہ اللہ آپ کو ایسی مدد، ایسی نصرت عنایت فرمائے کہ جو بڑی، یہاں پہ لفظ ہے نصرن عزیزہ، ایسی آپ کی مدد کہ پھر جس کا توڑ کوئی نہیں کر سکے گا، پھر آپ ہی غالب آ جائیں گے اس ساری حجاز کی سرزمین پر، اس دین کا غلبہ ہو جائے گا، اور یہ جو آپ کے دشمن ہیں ان میں اتنی طاقت ہی نہیں رہے گی کہ یہ آپ پر غالب آ سکے، اور تاکہ اللہ، اور وہی کچھ عرصے کے بعد کیا ہوا، مکہ فتح ہو گیا، بغیر جنگ کے فتح ہو گیا، حالانکہ کچھ عرصہ پہلے یہ تصور بھی کوئی نہیں کر سکتا تھا کہ یہ جن کو مار کے مکہ سے نکالا جا رہا ہے یہ فاتح بن کر مکہ میں داخل ہوئے۔ وہی اللہ ہے جس نے مومنین کے دلوں پر سکون نازل کیا تاکہ ان کے ایمان کے ساتھ مزید ایمان کا اضافہ کر دے، یعنی جب مسلمان بہت سخت پریشانی میں تھے تو اللہ نے ایک خاص سکون ان کے دلوں پر نازل کیا تاکہ وہ اپنی جگہ پر میدان میں ڈٹے رہے، اور یہ جو اللہ جس کی طرف اشارہ فرما رہا ہے یہ ہر مومن کے لیے اللہ کا وعدہ ہے، شرط یہ ہے کہ مومن ہو، ایمان کی مطلوبہ مقدار موجود ہو کہ جس مقدار کے نتیجے میں اللہ کی خاص تائید اترتی ہے، کہ انتہائی اضطراب کی حالت میں اللہ تبارک و تعالی اچانک پرسکون کر دے، اور خداوند عالم نے یہ حدیبیہ کے میدان میں جو کچھ نشیب و فراز آ رہے تھے، اللہ فرما رہا ہے کہ وہی ہے جس نے مومنوں کے دلوں میں سکینہ، سکون، آرام نازل کیا تاکہ ایمان کے ساتھ مزید اضافہ ہو جائے، گویا کہ جتنا ایمان تھا ان کے دلوں میں اس وقت حدیبیہ کے میدان میں وہ گویا کہ کچھ کم تھا، یعنی وہ مضطرب تھے، اللہ نے ان کی مدد کی اور ان کے دلوں میں سکون نازل کر دیا تاکہ ان کا ایمان اور بڑھ جائے۔ یاد رکھیے، ایمان جس کو حقیقت میں ایمان کہتے ہیں وہ جتنا بڑھتا جاتا ہے دنیا کے خوف اور دنیا کے ڈر یہ انسان کی نظروں میں نیچے ہوتے جاتے ہیں، اور یہی آپ کو کربلا میں دکھائی دیتا ہے کہ کسی کو کربلا میں جو امام حسین کے ساتھ کھڑے ہیں کسی کو پرواہ ہی نہیں ہے کہ ہم نے مرنا ہے، بلکہ مشتاق ہے۔ حبیب ابن مظاہر نے اپنے ساتھی سے کہا تھا کہ میں خوش اس لیے ہوں کہ اب میرے اور میرے اللہ کے ساتھ میری ملاقات میں بس یہ تلوار کا فاصلہ ہے، یہ رکاوٹ رہ گئی ہے، اس کے بعد میں نے اپنے اللہ سے ملاقات کرنی ہے اور میں مشتاق ہو رہا ہوں۔ یہ ہے کمال ایمان، جتنا جتنا ایمان انسان کا بڑھتا ہے دنیا کے لالچ، دنیا کے خوف یہ چھوٹے ہوتے جاتے ہیں، کیونکہ وہ اللہ کے وعدوں کو پھر قریب سے دیکھ رہا ہوتا ہے اور اللہ کے وعدوں پر اس کا یقین بڑھ چکا ہوتا ہے، پھر اس کے لیے دنیا میں دشمنوں کو زیادہ دیکھ کر، اسلحہ زیادہ دیکھ کر، مخالفت زیادہ دیکھ کر اس پر اضطراب کی کیفیت طاری نہیں ہوتی۔ یہ اللہ تبارک و تعالی نے سورہ مجادلہ کی آخری آیت میں بتایا ہے کہ جو مومن ہوتے ہیں اللہ ان کی تائید کرتا ہے، ان کے دلوں پر خدا ایمان لکھ دیتا ہے، اور اللہ ایک خاص روح سے ان کی تائید کرتا ہے جس کی وجہ سے وہ پھر میدان میں ڈٹے رہتے ہیں۔ تو یہ اللہ نے یہاں بھی فرمایا، وہی اللہ ہے جس نے مومنین کے دلوں پر سکون نازل کیا تاکہ ان کے ایمان کے ساتھ مزید ایمان کا اضافہ کرے، اور آسمانوں اور زمین کے لشکر تو سب اللہ ہی کے ہیں، اور اللہ خوب جاننے والا، حکمت والا ہے۔ یہ اللہ تعالیٰ کیوں فرما رہا ہے، کہنا چاہ رہا ہے کہ اگر میں چاہتا تو میں تو خود ہی مار دوں کافروں کو، لیکن تمہاری آزمائش اسی میں ہے، تمہاری آزمائش اسی میں کہ تم ڈٹو میدان میں، تم مقابلہ کرو کفار کا، تم میدان چھوڑ کر نہ بھاگو، ورنہ آسمانوں اور زمین کے سب لشکر اللہ کے ہیں، وہ چاہے تو سب کو مار دو۔ اور یہ آج ہمارے لیے بھی ہے کہ اللہ چاہے تو اسرائیل کو یوں کر دے، اللہ چاہے تو امریکہ کو وہ کر دے، لیکن اللہ نے اس دنیا میں جو اپنی سنت رکھی ہے وہ یہ کہ ایمان کی اور کفر کا میدان لگے، میدان لگے اور مومن ثابت کرے کہ اللہ کے وعدوں پر انہیں اطمینان ہے اور اللہ کے وعدوں پر یقین ہے اور وہ میدان چھوڑ کے نہیں بھاگتے. وہاں پتہ چلتا ہے کہ مومن کتنے ہیں اور میدان چھوڑ کر جانے والے کتنے. اگلی آیت, تاکہ اللہ مومنین کو اور مومنات کو ایسی جنتوں میں داخل کرے جن کے نیچے نہریں بہتی. یعنی کیا؟ یعنی جو میدانوں میں ڈٹ جاتے ہیں اس کا نتیجہ جنتوں میں داخل ہونا ہے. میدانوں میں ڈٹ جانے والوں کا نتیجہ جنتوں میں داخل ہونا ہے. یہ لفظ ہے تاکہ اللہ مومنین اور مومنات کو ایسی جنتوں میں داخل کرے جن کے نیچے نہریں بہتی ہیں اور جن میں وہ ہمیشہ رہیں گے, اور تاکہ ان کے گناہوں کو ان سے دور کر دے. یکفر عنہم سیئاتہم, یعنی یہ میدان میں ڈٹ جانا ایسا کام ہے کہ اللہ تعالیٰ اس کی وجہ سے پچھلی خطاؤں کو بھی معاف کر دیتا ہے. جب انسان دین کی حمایت کرتا ہے, اللہ کے دین کی نصرت کرتا ہے, تو وہ خدا کو بہت پیارا لگتا ہے. پھر خداوند عالم اس کی گناہوں کا کفارہ خود ہی کر دیتا ہے, معاف کر دیتا ہے اس کو, اور تاکہ ان کے گناہوں کو ان سے دور کر دے. اور اللہ کے نزدیک یہ بڑی کامیابی ہے. اور تاکہ منافق مردوں اور منافق عورتوں کو اور مشرک مردوں اور مشرکہ عورتوں کو کہ جو اللہ کے بارے میں بدگمانی کرتے ہیں عذاب دے. دو گروپس کا ذکر کیا, ایک مشرک مرد اور مشرک عورتیں اور ایک منافق مرد اور منافق عورتیں. یہ میدان اللہ تعالیٰ لگاتا ہے بار بار. دنیا میں ہوتا کیا ہے, ایک گروہ جو بالکل مخالف ہے, مشرک کافر, ان کے بارے میں بھی بات پتہ چلے, ان کو شکست ہو, اور دوسرا جو مومنوں کی صفوں کے اندر منافق تھے. جب رسول اللہ جا رہے تھے عمرہ کے, اعلان فرمایا کہ میرے ساتھ چلنا ہے, تو بہت سارے لوگوں نے کہا کہ یہ تو خودکشی ہے, ہم تو نہیں جائیں گے, ہم تو بالکل نہیں. یہ بڑے سمجھدار تھے, بڑے دور اندیش تھے, دیکھ رہے تھے کہ وہاں پہ جا کے تو یہ تو مارے جائیں گے, پیچھے ہماری موجیں یہاں پر مدینے کے, پھر ہم راجہ ہوں گے, یہ تو چلا جائے گا. اور یہ قرآن آگے تذکرہ کرتا ہے کہ ان کے دلوں میں یہ بات تھی. اوپر سے بڑی پیاری پیاری ایکسکیوزز لا رہے تھے, بہانے بنا رہے تھے, اندر سے یہ تھا کہ یہ گئے یہ واپس ہی نہیں آئیں گے, وہ تو کافر ان کو چھوڑیں گے نہیں, اپنے قبیلوں کو بلا لیں گے, یہ 1400 بندہ ہے پوری طرح جنگ کے لیے بھی تیار نہیں ہے, یہ مرنے جا رہے ہیں, لہذا نہیں گئے. تو اللہ فرما رہا ہے مومنوں کو, جو میدان والے ہیں, ان کو تو تاکہ داخل کرے جنتوں میں اور ان کے گناہ بھی معاف کرے, اور تاکہ منافق مردوں اور منافق عورتوں کو جہنم میں پھینکے, عذاب دے. یہ میدانوں میں پتہ لگتا ہے کون مومن ہے کون منافق ہے, ورنہ تو سب ہی آپس میں مکس ہو کے بیٹھے ہوتے ہیں. جب کوئی آزمائش کا وقت آتا ہے تب پتہ چلتا ہے مرد میدان کون ہے اور فقط گھر میں بیٹھ کے مرد تسبیح کون ہے اور مرد بد دعائیں کون ہیں. وہ میدان جب لگتا ہے تب پتہ چلتا ہے. یہ لوگ بری گردش کا شکار ہو گئے, یعنی یہ جو اللہ نے آزمائش, گویا کہ یہ ایک گردش تھی اور یہ اس کا بری طرح سے شکار ہو گئے, ان کے لیے وہ بری بن گئی, اور اللہ نے ان پر غضب کیا اور ان پر لعنت کی اور ان کے لیے جہنم تیار کر رکھی ہے جو کہ بہت برا ٹھکانہ ہے. اور آسمانوں اور زمین کے لشکر تو اللہ ہی کے ہیں اور اللہ بڑا غالب آنے والا حکمت والا ہے. یقیناً ہم نے اے رسول آپ کو گواہی دینے والا, خوشخبری دینے والا اور خبردار کرنے والا بنا کر بھیجا ہے, تاکہ تم اے مسلمانوں, تاکہ تم اللہ پر اور اس کے رسول پر ایمان لاؤ اور اس کی مدد کرو اور اس کی تعظیم کرو اور صبح و شام اس کی تسبیح کرو. اب دیکھیں یہاں پر بھی لفظ مدد ہے. گزشتہ مہینے آپ کو یاد ہوگا سورہ محمد میں آیت آئی تھی, اگر تم اللہ کی مدد کرو گے تو اللہ تمہاری مدد کرے گا. اب کوئی آ کے کہے کہ مدد تو محتاج مانگتا ہے, مدد تو محتاج مانگتا ہے, تو اللہ تو آپ لوگ کہتے ہیں محتاج ہے ہی نہیں. یہ کس طرح عرض کروں میں آپ کی خدمت میں, مجازی طور پر کہا جاتا ہے ترغیب دینے کے لیے کہ اللہ کہہ رہا ہے کہ میری مدد کرو. میری مدد کرو یعنی کیا کرو, اللہ کسی کا محتاج نہیں ہے, अल्लाह न रसूलुल्लाह का, न मौलाए कायनात का, न अहले बैत में से किसी हस्ती का, न किसी नबी का, न किसी वली का, अल्लाह किसी का मोहताज नहीं है, सब उसके मोहताज हैं और सब अपनी मोहताजी उसी की बारगाह में सवाल करके दूर करते हैं। ये हर मुसलमान के मुवाहिद के दिल में, जहन में क्लियर होना चाहिए, क्योंकि इस किस्म के जरासीम मुआशरे में ऐसे कुछ फैलाए जा रहे हैं कि कुछ लोग समझते हैं कि अल्लाह भी बाज़ जगहों पे मोहताज हो जाता है। जो अल्लाह को राई के दाने के बराबर भी किसी का मोहताज समझे, वो दीन से खारिज है, वो तौहीद ही नहीं उसकी ठीक। लिहाजा मैं इस पर बार बार ताकीद किया करता हूं। ये क्या, अगर तुम अल्लाह की मदद करोगे, यानी खुदा तुम्हें हुक्म दे रहा है कि दीन की हिमायत करो, निकलो मैदान में, अगर ये करोगे तो गोया तुमने खुदा की मदद की है, वरना तो आसमान और जमीन सब अल्लाह के, वो चाहे सबको मुसलमान कर दे, वो चाहे सबको उठा के जहन्नम में डाल दे, वो कुछ भी कर सकता है। लेकिन जो आजमाइश का मैदान उसने लगाया है, और इंसानों की आजमाइश करनी चाहिए, वो आजमाइश ये है कि तुम दीन कबूल करो, फिर इस दीन की हिमायत करो खुदा की रजा के लिए। और ये बिल्कुल बिल्कुल यही बात वहां पर भी है जहां अल्लाह फरमाता है, कौन है तुम में से जो अल्लाह को कर्ज हसना दे। तो अल्लाह ताला के सारे आसमान और जमीन के खजाने अल्लाह के, ये तरगीब देने के लिए कि अल्लाह तबारक व ताला कह रहा है कि तुम मेरे रास्ते में खर्च करो, मैं इसको अपने लिए कर्ज समझूंगा और मैं कई गुना ज्यादा करके तुम्हें वापस पलटाऊंगा। लेकिन ये मैदान में जाना हो या खुदा की राह में खर्च करना हो, वो चीजें कि जो इंसान की दुनियावी चीजों से टकराती हैं, ये वही करते हैं जिनके अंदर ईमान की दौलत और कुव्वत होती है। वरना इंसान कहता है कि दीन से मैं लूं तो सही, तस्बीहों और दुआओं से मुझे कुछ मिले तो सही, लेकिन जब देने का टाइम आता है तब वो कोई और तावील करके पतली गली से निकल लेता है, कहता है कि ये खर्च करने वाला काम मुश्किल है, मैदान में जाने वाला काम मुश्किल है। ताकि उसकी मदद करो, उसकी ताजीम करो और सुबह शाम उसकी तस्बीह करो। यकीनन जो लोग आपकी बैत कर रहे हैं वो यकीनन अल्लाह की बैत कर रहे हैं। अब ये कितना जबरदस्त मेडल दिया जा रहा है। ए रसूल, रसूल पाक बैठे हुए थे दरख्त के नीचे और अपना हाथ सामने किया और कहा कि मुझ बैत करो कि यहां से जाना नहीं है, तुमने मर जाओगे, मैदान नहीं छोड़ोगे। और इन्होंने रसूलुल्लाह के हाथ पर बैत थी और जो हालात थे क्लियर था कि मरना है। तो गैब तो फिर अल्लाह जानता है, अल्लाह के रसूल को जो उसने खबर दी वो जानते हैं, को था कि मरना है यहां पर, और उन्होंने बैत की। तो जब इंसान अपनी जान, और जब जान से गुजर रहा है तो माल से भी गुजर के जा रहे, माल तो मदीने छोड़ के आए थे, जो थे भी उनके पास, तो हर चीज से गुजर रहे थे। तो जब इस तरह कोई अब्द अल्लाह की खातिर करता है तो अल्लाह ने क्या फरमाया कि ए रसूल, जो आप के हाथ पर बैत कर रहे हैं वो असल में मेरे साथ बैत कर रहे हैं। और क्या फरमाया, यदुल्लाह फौका अईदीहिम, अल्लाह का हाथ इनके हाथों के ऊपर है, यानी अल्लाह की ताइद साथ है। अब यहां पर एक दफा सलवात पढ़े मोहम्मद वाले मोहम्मद का। यदुल्लाह क्या मतलब है इसका? मसलन मौलाए कायनात अमीरुल मोमिनीन के लिए यदुल्लाह का लफ्ज इस्तेमाल किया जाता है, लकब मौला का, मौला यदुल्लाह। इसका मतलब क्या है कि अल्लाह ताला एक जिस्म है और मौला उनका हाथ है, ये कुफ्र है। ना अल्लाह जिस्म है और ना ही अल्लाह अज्जा पे मुश्तमिल है, कि अल्लाह का एक जिस्म हो, बॉडी हो, और जैसे हमारे बॉडी पार्ट्स हैं, ठीक है, मसलन कोई कहे नहीं हम, वो बहुत ताकतवर है, बहुत बड़ा है, जितना भी बड़ा कोई कह ले, लेकिन अल्लाह को जिस्म बना दे और कहे अल्लाह के भी जैसे हमारे बॉडी के पार्ट्स हैं, हमसे बहुत बेहतर है लेकिन है पार्ट्स, अल्लाह की आंख है, अल्लाह की जुबान है, अल्लाह का हाथ है, अल्लाह का पांव है और फलान है, ये कुफ्र है। अल्लाह जिस्म नहीं है, जिस्म को जिस्म मुकम्मल होने के लिए अपने अज्जा का मोहताज होता है और अल्लाह किसी चीज़ का मोहताज नहीं है। मसलन मैंने अगर चलना है तो मैं पैरों का मोहताज हूँ, मैंने अगर कोई चीज़ पकड़नी है तो मैं हाथ का मोहताज हूँ। अल्लाह तबारक व तआला ऐसे नहीं कोई चीज़ ना हो तो उस वो मोहताज हो जाएगा और वो चीज़ आ जाए तो। और इसी बात से वो गलत माना निकाला, क्योंकि मौला यदुल्ला लिहाजा मौला ना करे तो अल्लाह से भी नहीं होता, ये कुफ्र है, ये कुफ्र है, ये जहनों में वाज़े कर लो। मौला ऐनुल्ला है, अगर मौला ने देखे तो अल्लाह भी नहीं देख सकता, ये कुफ्र है। और इसी तरह बाकी बात, मौला को अगर, मौला अली को अगर यदुल्ला कहा गया, ये मजाज है। मजाज किस तरह है? कि जिस तरह अल्लाह ने फरमाया था कि अगर मेरी मदद करोगे तो मैं तुम्हारी मदद करूंगा, अब ये खुदा की मदद से क्या मुराद थी? अल्लाह के दीन की मदद। तो अल्लाह के दीन की मदद के मैदान में सबसे आगे अली होते हैं, लिहाजा कहा गया यदुल्ला है, ना कि अल्लाह का कोई एक्चुअली हाथ है। जो अल्लाह ने कहा था मेरी मदद करो, जिस माना में वो मदद थी उस माना में हजरत अली सबसे आगे हैं, मैदान आए जंग में सबसे आगे हैं, मुशरिकीन को कत्ल करने में सबसे आगे हैं। तो मजाजन कहा गया अली यदुल्ला है। और क्योंकि शुजात में सबसे आगे हैं, कहा गया असदुल्ला है, अल्लाह के शेर है। तो वजह फरमा रहे, ये मजाजी इस्तेमाल होता है एक लफ्ज का, वरना तो कोई कहे अच्छा तुम कहते हो अली ऐनुल्ला है, अली यदुल्ला है, अली असदुल्ला है, वो क्या है? एक चीज है या तीन चीजें या चार चीजें हैं, क्या है? तवज्जो फरमा रहे, मजाज एक खास माना में इस्तेमाल होता है, ना कि एक्चुअल माना मुराद होती है। जब हम किसी इंसान से कहते हैं कि भाई ये बड़ा शेर है, तो हम क्या कहना चाह रहे होते हैं? कि ये बड़ा बहादुर है, क्योंकि शेर का लफ्ज बहादुरी के लिए इस्तेमाल होता है। ऐसा नहीं है कि शेर का मतलब है कि नाउज़ बिल्ला वो इंसान नहीं है, कुछ और है। ये हकीकत और मजाज का फर्क होता है। सलवात पढ़िए मोहम्मद वाले मोहम्मद। यकीनन जो लोग आपकी बैत कर रहे हैं वो अल्लाह की बैत कर रहे हैं, अल्लाह का हाथ उनके हाथ के ऊपर है, बस जो भी अपना अहद तोड़ दे तो वो अपने साथ ही अहद शिकनी करता है, और जिसने इस अहद को पूरा किया तो उसने अल्लाह के साथ, जो उसने अल्लाह के साथ कर रखा है तो अल्लाह अनकरीब उसे अजर अजीम अता करेगा। यानी ये तुमने बैत कर ली है, बहुत ज़बरदस्त काम किया है, तो जो इस पर पक्का रहा अल्लाह उसे अजर देगा, जिसने तोड़ दिया तोड़ने का बवाल भी वो खुद ही भुगतेगा। अगली आयत में अब रसूलुल्लाह मदीना वापस जा रहे हैं, अल्लाह ताला पहले से खबर दे दी अल्लाह ने कि अब जब आप वापस चले जाएंगे तो वो लोग जो आपके साथ नहीं आए थे वो बहाने लेकर आएंगे अपने आप को दोबारा अपनी सेटिंग सही करने के लिए आपके साथ। तो अब देखें खुदाबंद आलम पहले से उनकी बातें और उनके दिलों में क्या था वो अपने नबी को बता रहा है, ताकि उसी माना को, उसी बात को जहन में रखते हुए उनके साथ डील किया जाए। सहरा नशीन जो पीछे रह गए हैं वो बहुत जल्द आपसे ये कहेंगे कि हमें हमारे माल और अहलो अयाल ने मसरूफ कर लिया था, हम बहुत बिजी हो गए थे, हमारे पास टाइम ही नहीं था उस वक्त, लिहाजा आप हमारे लिए इस्तगफार करें, अल्लाह हमें माफ कर दे। जब नहीं गए थे साथ कहेंगे आप हमारे लिए माफी मांग दें, तो हम असल में बहुत बिजी हो गए थे, काम बहुत ज्यादा हो गए थे, इसलिए आपके साथ हम नहीं जा सके, हमारे लिए मगफरत कीजिए। फिर अल्लाह फरमा रहा है, यानी रसूल पाक को खबर दी जा रही है, ये अपनी जुबानों से वो बात करते हैं जो इनके दिलों में नहीं है, दिलों में कुछ और है, और जुबान से कुछ और करके आपको राजी करने की कोशिश करेंगे। ऐ रसूल कह दीजिए अगर अल्लाह तुम्हें नुकसान पहुंचाने का इरादा कर ले या फायदा पहुंचाना चाहे तो कौन है जो उसके सामने तुम्हारे लिए कुछ इख्तियार रखता हो। यानी ऐ रसूल ये आपसे कहेंगे हमारे लिए माफी मांगे, आप इनसे कहें इख्तियार अल्लाह के पास है, तुम मुझसे कह रहे हो मैं माफी मांगू और तुम बहाना बना रहे हो अपनी माफी का, लेकिन जिसने असल में माफ करना है वो तो तुम्हारे दिल से वाकिफ है, तो मैं अपनी नरमी से तुम्हारे लिए इस्तगफार कर भी लूं, अगर तुम्हारे अंदर ठीक नहीं है और तुम अंदर से बेईमानी पढ़ो, अंदर से मुनाफकत पढ़ो, खयानत पढ़ो, तो जो माफ करने वाला है वो तो मेरी असर इख्तियार उसका है, वो तुम्हारी खैर का इरादा करे, वो तुम्हारे शर का इरादा करे, उसे कोई नहीं रोक सकता। यानी रसूल अल्लाह को अल्लाह फरमा रहा है कि ये आपसे कहेंगे आप इस्तगफार करें, आप बात मेरी तरफ पलटा दें, और उनको पता लग जाएगा कि जिसने असल में फैसला करना है वो तो उनके अंदर के हाल से वाकिफ है, और अल्लाह ने अपने नबी को भी इस गैब से बाखबर कर दिया यहां पर कि जाहिर के बहाने काम नहीं आएंगे। और ये मैं आपको अर्ज कर दूं, गुजर चुका सूरह तौबा में कि बाज लोगों के बारे में, मुनाफिकीन के बारे में अल्लाह ने फरमाया कि ए रसूल आप इनके लिए इस्तगफार करें या न करें कोई फर्क नहीं पड़ता। और फिर फरमाया कि आप 70 बार इनके लिए इस्तगफार करें, मैं तब भी इनको नहीं छोड़ूंगा। यानी कुछ मराहल ऐसे हैं, कुछ दर्जे ऐसे हैं गुनाह के और अल्लाह की नाफरमानी के कि अल्लाह अपने रसूल से कह रहे हैं कि हो सकता है कि आप अपनी नरम तबीयत की वजह से इनके लिए इस्तगफार करें, मैं नहीं छोड़ूंगा इनको। सवा उन अलैहिम अस्तगफरता लहुम अम लम तस्तगफिर लहुम, आप इस्तगफार करें या न करें कोई फर्क नहीं पड़ता। अगर इन तस्तगफिर लहुम 70 मरतन लन यगफिर अल्लाह लहुम, आप 70 बार इस्तगफार करें मैं तब भी नहीं छोड़ूंगा, हरगिज नहीं छोड़ूंगा, कभी भी नहीं छोड़ूंगा, इतनी ताकीद के साथ। हालांकि आमतौर पर हम क्या कहेंगे कि भला मुमकिन है कि अल्लाह का नबी इस्तगफार करे और अल्लाह माफ ना करे, तो हम कहेंगे नहीं माफ कर देगा, अल्लाह कह रहे नहीं छोड़ूंगा। क्योंकि जो हैबत और जलाल और मकाम अल्लाह का है बिल आखिर वो अल्लाह का, उसकी मर्जी है, फाइनल फैसलों का मालिक वो है। शिफात है किस तरह है, उसी के इज़्ज़न से है। अगर कोई ये समझे कि शिफात ये है कि अल्लाह को मजबूर कर दे, ये धोखे में, इसको शिफात का सही तसव्वुर बताया ही नहीं गया, इसको शिफात के नाम पर शिर्क की तरफ धकेल दिया गया। शिफात अल्लाह के इज़्ज़न से है, ना कि अल्लाह मजबूर हो जाएगा कि मैं तो अब कुछ कर ही नहीं सकता, नाउज़ु बिल्लाह मिन ज़ालिक। कह दीजिए अगर अल्लाह तुम्हें नुकसान पहुंचाने का इरादा कर ले या फायदा पहुंचाना चाहे तो कौन है जो उसके सामने तुम्हारे लिए कुछ इख्तियार रखता हो, बल्कि अल्लाह तो तुम्हारे आमाल से खूब बाखबर है। ये बहुत ही गौर करने वाली बात है, आयत के अल्फाज पर गौर करें कि ए रसूल ये आपसे कहेंगे आप हमारे लिए इस्तगफार करें, आप इनसे कह दें जिसने माफ करना है उधर तवज्जो करो, मैं तुम्हारे लिए इस्तगफार करूं तुम्हारे बहाने सुनकर, जिसने माफ करना है वो तुम्हारे दिलों से बाखबर है, लिहाजा अपने अंदर ठीक करो, अंदर से माफी मांगो तो वो माफ करने वाला, वो करीम है। लेकिन अगर तुमने ये रूटीन बना ली है कि पहले मुसलमानों को धोखा दे लो, बहाने बना लो, और जब कोई बेहतरी हो जाए उसके बाद तुम कहो कि आप हमारे लिए माफी मांग दे, या रसूल अल्लाह आप माफी मांगेंगे तो अल्लाह माफ कर ही देगा, अल्लाह फरमा रहे हैं कि अल्लाह का इख्तियार है, वो तुम्हारे नुकसान का इरादा करे या अगर वो कर ले नुकसान का या फायदे का, कोई उसके सामने उसके मुकाबले खड़ा नहीं हो सकता। फिर फरमाया बल्कि, बल्कि क्या, यानी बात ये नहीं है जो तुम कर रहे हो, अब ये अल्लाह फरमा रहे हैं रसूल आपने इनसे ये कहना है, बल्कि तुम लोगों ने यह गुमान किया था कि पैगंबर और मोमिन अपने अहलो अयाल में कभी लौट कर नहीं आएंगे। यानी ये वन वे ट्रैफिक है, जा रहे हैं मदीना से, अब देखें मुनाफिक कितना खन्नास और खबीस होता है, अब आ गए या रसूल अल्लाह हमारे लिए इस्तगफार करें, और अल्लाह ने खबर क्या दी कि जब आप जा रहे थे तो इनके दिलों में क्या था, ये गए वही मर खप जाएंगे उन काफरों के हाथों में, मक्के वालों के हाथों में, वापस ही नहीं आएंगे अपने घर वालों की तरफ। अब अल्लाह ये खबर दे रहा है, बल्कि तुमने ये गुमान किया था कि पैगंबर और मोमिनीन अपने अहलो अयाल में कभी भी लौट कर नहीं आएंगे, और ये बात तुम्हारे दिलों में खुशनुमा बना दी गई थी, खुश हो रहे थे, गए गए जान छूटी, गए आएंगे ही नहीं, یہ ہوتا ہے منافق، کیونکہ منافق کا دل تو ایمان سے خالی ہوتا ہے، رسول اللہ کا وجود اس کے لیے ٹینشن ہے، کیونکہ ان کو مجبوراً ظاہر رکھنے کے لیے بات ماننی پڑتی تھی، پیسے بھی دینے پڑتے تھے، نمازیں بھی پڑھنی پڑتی تھی، ٹھیک ہے؟ تو ان کو اندر سے ظاہر بات ہے ان کی جانیں پھنسی ہوتی تھی اس میں منافقوں کی، تو یہ خوش ہو رہے تھے کہ اپنی طرف سے کیا سمجھا تھا کہ جائیں گے اور آئیں گے نہیں اور ہماری پیچھے موجے ہو جائیں گے، اور یہ کتنی خبیث فکر ہے، یعنی ان کے جو بیوی بچے ہیں ان کے بھی ہم مالک ہوں گے پیچھے، کیونکہ ان کے سرپرست تو گئے، مرد تو سارے گئے رسول اللہ کے ساتھ، پیچھے سب کچھ ہمارے ہتھے چڑھ جائے گا، اور یہ بات تمہارے دلوں میں خوش نما بنا دی گئی اور تم نے بڑا برا گمان کر رکھا تھا اور تم تو ہو ہی ہلاک ہونے والی قوم، تم تو تھے ہی ہلاک ہونے والی قوم۔ اب یہ اللہ مدینہ پہنچنے سے پہلے رسول اللہ کو خبریں دی جا رہی ہیں کہ وہ جو قوم آنے والی آپ کے پاس ان کا ظاہر یہ ہوگا اور ان کے اندر یہ غلاظت چھپی ہوئی ہوگی، اور جو شخص اللہ اور اس کے رسول پر ایمان نہ لائے تو یقیناً ہم نے ایسے کافروں کے لیے دہکتی ہوئی آگ تیار کر رکھی۔ اب یہاں پر ایک توجہ والا نقطہ ہے کہ جس کی طرف آپ توجہ فرمائیں، وہ کیا ہے کہ اللہ انہیں کیا کہہ رہا ہے کہ جو کہہ رہے ہیں، کہیں گے یا رسول اللہ ہمارے لیے استغفار کریں، یہ مسلمان بنے ہوئے تھے، توجہ فرما رہے ہیں، کافر نے تھوڑی رسول پاک سے کہنا ہے کہ ہم آپ کے ساتھ نہیں گئے تو ہمارے لیے استغفار کریں، وہ تو رسول پاک کو مانتا ہی نہیں۔ منافق جو ظاہری طور پر اسلام قبول کر چکا ہے وہ کہے گا آ کر کہ یا رسول اللہ استغفار کرے تاکہ اس جماعت میں دوبارہ شامل ہونے کا اس کو موقع مل جائے۔ اللہ کیا فرما رہا ہے کہ جو اللہ اور اس کے رسول پر ایمان نہیں لایا، یعنی یہ لوگ، تو ہم نے کافروں کے لیے جہنم کی دہکتی آگ تیار کر رکھی ہے۔ یہاں ان کو کافر کہا ہے قرآن نے، لیکن جو توجہ کی بات ہے وہ یہ کہ رسول اللہ نے ان کے کفر کا فتویٰ جاری، یعنی ایسا نہیں ہوا کہ رسول پاک مدینہ میں آئے ہو اور کہو کہ تمہارے لیے آیت نازل ہو گئی ہے، تم کافر ہو، تم سب کافر ہو، نہ، یہ مسلمان ہی رہے، ان کا حکم تبدیل نہیں ہوا۔ یہ جو ہمارے یہاں کفر کی فیکٹریاں بڑے آرام سے پروڈکٹ دینا شروع ہو جاتی ہیں بات بات پر، یہاں پر آپ دیکھیں گے قرآن کہہ رہا ہے کہ ہم نے جو اللہ اور اس کے رسول پر ایمان نہیں لایا، یعنی یہ لوگ جو اوپر ہیں، اور کفر کا لفظ استعمال ہو رہا ہے، یہ اللہ ان کو یہ بتا رہا ہے کہ دنیا میں تم جو کر لو، دنیا میں تو تمہارا ظاہر ہی دیکھا جائے گا، لیکن قیامت کے دن مت سمجھنا کہ تم اس دن بھی مسلمانوں میں اٹھائے جاؤ گے۔ قیامت کے دن جو تم نے اندر جانور پالا ہے وہی جانور قیامت کے دن اللہ تعالیٰ سامنے کرے گا، وہی شخصیت لے کر اللہ کے سامنے پیش ہوگے۔ ایسا نہیں ہے کہ یہاں فراڈ کر لیتے ہو اور بڑے ایکسپرٹ ہو تم فراڈ کرنے میں تو قیامت کے دن اللہ کے ساتھ بھی تم کوئی فراڈ کر لو گے، اپنی چرب زبانی سے یا اپنے الٹے سیدھے دلائل سے۔ صلوات پڑھیے محمد و آل محمد۔ اور جو شخص اللہ اور اس کے رسول پر ایمان نہ لائے تو ہم نے ایسے کافروں کے لیے دہکتی آگ تیار کر رکھی ہے، اور آسمانوں اور زمین کی بادشاہت تو صرف اللہ ہی کے لیے ہے، وہ جسے چاہے بخش دیتا ہے اور جسے چاہے عذاب دیتا ہے، اور اللہ بڑا مغفرت کرنے والا رحیم ہے۔ یہ قرآن میں اس قسم کی آیات بار بار تکرار ہوتی ہیں تاکہ ایک مومن کے ذہن میں یہ بات واضح رہے کہ جو فائنل اختیار کا مالک ہے وہ اللہ تبارک و تعالیٰ کی ذات ہے۔ بالآخر اس تکرار کی کوئی حکمت ہے۔ اور جب تم غنیمتیں لینے چلو گے تو پیچھے رہ جانے والے جلدی جلدی کہنے لگیں گے، ہمیں بھی اجازت دیجئے، ہم بھی آپ کے ساتھ چلیں۔ یعنی جب وہ کچھ لوگ آتے ہی کھانے کے ٹائم میں، مثلا لکھا ہوتا ہے کہ درس ہوگا یا مثلا مجلس ہوگی اور اس کے بعد نیاز کا بڑا وسیع انتظام ہے یا لنگر کا. تو واقعی کچھ لوگوں کی کیلکولیشن یہ ہوتی ہے کہ اس ٹائم پہ اگر جائیں تو یا مصائب چل رہے ہوں گے اور یا یہ کہ نیاز شروع ہو گئی ہوں گی, باقی ٹینشن میں پڑنے کی ضرورت ہی نہیں ہے. کچھ لوگ دین سے صرف لینا چاہتے ہیں. اب یہ ہونا کیا تھا, یہ دیکھیں ایڈوانس میں فتح خیبر کی بھی خبر دی جا رہی ہے. خیبر بہت طاقتور لوگ تھے, آپ نے کسے سنے ہوئے, ٹھیک ہے نا. تو یہ ایڈوانس میں اس فتح کی طرف بھی اللہ اشارہ کر رہا ہے کہ اب جب آپ مدینے جائیں گے اور پھر آپ ایسی جگہ جانے لگیں گے جہاں سے مال غنیمت ملنا ہے اور کنفرم ہو جائے گا مال غنیمت ملنا ہے, تو یہ جو حدیبیہ میں آپ کے ساتھ نہیں گئے تھے یہ کہیں گے ہم بھی ساتھ چلیں گے مال, ہم بھی تاکہ مستفید ہو سکیں چیزوں سے جو وہاں پہ ملنی ہے. تو اللہ نے کہا کہ جو حدیبیہ میں آپ کے ساتھ نہیں گئے ان کو اب ان کی سزا یہ ہے کہ وہ جدھر سے غنیمت ملنی ہے ادھر بھی آپ کے ساتھ نہیں جائیں گے. اور پھر اللہ نے فرمایا کہ پھر یہ آپ کو تانے بھی دیں گے, کیونکہ ایک دنیا پرست کو جب دنیا نہیں ملتی تو جتنا بھی سامنے والا بندہ نیک اور پاک ہو اور قرآن کہہ رہے ہیں وہ رسول اللہ ہی کیوں نہ ہو, ان کے عیب نکالتے ہیں. جیسے ایک شخص آیا تھا رسول اللہ کے پاس اور اس کو کوئی اپنے مطابق اس کو مال غنیمت نہیں ملا تو وہ رسول اللہ سے آ کر کہتا ہے کہ یا رسول اللہ آپ بے انصافی کرتے ہیں, آپ عدل نہیں کرتے. تو اللہ کے نبی نے فرمایا کہ اگر میں عدل نہیں کرتا تو پھر اس دنیا میں کون عدل کرے گا. لیکن دنیا پرست آدمی اس کو رسول اللہ کی ذات میں بھی عیب دکھائی دینے شروع ہو جاتے ہیں. کب؟ جب اس کی دنیا نہ مل رہی ہو اس کو. جب تک دنیا ہوتی ہے تب بڑا فرنٹ رنر ہوتا ہے دین کا, لیکن جب دنیا نہ ہو تب اپنا اصلی چہرہ وہ دکھاتا ہے. آپ جب تم غنیمتیں لینے چلو گے تو پیچھے رہ جانے والے جلد ہی کہنے لگیں گے ہمیں بھی اجازت دیجئے کہ آپ کے ساتھ چلیں, وہ اللہ کے کلام کو بدلنا چاہتے ہیں. کہہ دیجئے اللہ نے پہلے ہی فرمایا تھا کہ تم ہرگز ہمارے ساتھ نہیں جاؤ گے. پھر وہ کہیں گے نہیں بلکہ تم ہم سے حسد کرتے ہو. دراصل یہ لوگ بہت ہی کم سمجھتے ہیں. لب لباب کیا ہے کہ جب جنگ کا وقت ہوتا ہے تب یہ بہانہ بناتے ہیں, اور اللہ نے پھر ان کی سزا یہ مقرر کی کہ جب غنیمت کے لیے نکلنا ہے جانا ہے جہاں پہ غنیمت ملنے والی ہے وہاں پر جب یہ لوگ کہیں ہم نے چلنا ہے تو یا رسول اللہ آپ ان کو منع کر دیں گے, آپ نے ساتھ نہیں جانا. اور اب جب آپ انہیں منع کریں گے تو یہ کیا کہیں گے, ہمارے ساتھ تمہیں حسد ہے, ہمارے ساتھ تمہیں حسد ہے, تم نہیں چاہتے ہمیں بھی چیزیں ملے. اور اس طرح کی تانے دینے کے لیے اپنی زبانیں یہ منافق لوگ کھولیں گے. اور اللہ فرماتا ہے بل کانوا لا یفقہون الا قلیلا, لیکن یہ لوگ بہت تھوڑی بات کے علاوہ کچھ سمجھتے ہی نہیں, دنیا پرست ہیں, دلوں کے اندر ان کے ایمان نہیں ہے. صلوات پڑھیے محمد و آل محمد. آج کا درس ہم یہیں پہ تمام کریں گے, تقریباً 8:25 ہو رہے ہیں, تو یہ گزارش کر دیں کل انشاءاللہ ہم اس کو جاری رکھیں گے آیت نمبر 16 سے سورۃ الفتح کی. اور آج چونکہ اس سورہ مبارکہ کا پس منظر جسے ہم شان نزول بھی کہہ سکتے ہیں وہ بیان کرنے میں وقت زیادہ لگا, انشاءاللہ کل سے مقدار زیادہ ہوگی جو ہم پڑھیں گے. آج فقط 2 صفحے ہم پڑھ پائے تھے, کل سے انشاءاللہ مقدار زیادہ ہوگی. یہ ہم بتا دیں کہ اس میں اس درس میں آزادی ہے, یعنی اس میں آپ جب چاہے اٹھ کے جا سکتے ہیں, اور آپ یہ نہ ہمیں کہیں کہ مثلا آپ نے ٹائم کم کیا یا ٹائم زیادہ کر دیا. آپ کا جب جی چاہے آزادی ہے اور آپ اٹھ کے جا سکتے ہیں اگر بیٹھنے میں مشکل ہو رہی ہو. لیکن چونکہ ہم چاہتے ہیں کہ کچھ عرصے کے بعد ہم, آپ کو معلوم ہے کہ قرآن مجید ہم نے آغاز سے سورہ فاتحہ سے شروع کیا تھا ماہ مبارک رمضان میں, اور اب 26واں جز کمپلیٹ ہونے والا ہے. تو ہماری کوشش ہے کہ 2 سے 3 ماہ میں مزید, 3 ماہ اگر ہو جائے تو خدا توفیق دے, تو ہم پورا قرآن مجید اس کا بیان مکمل کر لیں. تو اس کے لیے ٹائم جو ہے وہ بعض اوقات 1.25 گھنٹہ یا 1.25 گھنٹے سے زیادہ ہو جاتا ہے. تو شرکت کرنے والوں کو آزادی ہے کہ وہ جب بھی اٹھ کے جانا چاہیں جا سکتے ہیں. پروردگار عالم سے دعا ہے, پروردگار بحق کے قرآن کریم, بحق کے رسول اللہ, بحق کے آل رسول اللہ, ہم سب کو قرآن مجید کو پڑھنے کی, سمجھنے کی, اس پر عمل کرنے کی और معاشرے میں جس معاشرے سے قرآن کو تقریباً نکالا جا چکا ہے اس اپنے معاشرے میں قرآن مجید کو اپنی زندگیوں میں واپس لانے کی توفیق عطا فرمائے. اللہ تبارک و تعالی اپنی کتاب کی، اپنے رسول کی اور ان کے اہل بیت کی محبت جیسی وہ چاہتا ہے، نہ کہ جیسی ہمیں سمجھ میں آتی ہے، جیسی وہ چاہتا ہے، اللہ خود چاہتا ہے وہ محبت ہمارے دلوں میں پیدا فرمائے. اللہم صل علی محمد و آل محمد و عجل فرجہم.